स्टेट पावर को भी कि वो इन मजबूरी के तहत बाद इकदाम ऐसे किए जाते हैं जिसमें कुछ लोग महीनों सालों सामने सीन पर नहीं लाए जाते।
अच्छा, मैं यहाँ पे एक तकलीफ से सवाल पूछूंगी आमना मसूद जंजुआ से। आमना, मुझे याद है कि एक मौके पर आपके शौहर के बारे में बताया गया था कि वो अब हयात ही नहीं है, और ये कोर्ट ने आपको बताया था। तो सवाल ये पैदा होता है कि पहले तो आप थोड़ा सा बताइए उस बारे में, फिर मैं आपसे पूछूंगी जो मेरा सवाल है।
ये हुआ था कि उसने गवर्नमेंट ये रिपोर्ट लेकर आई थी कि उनको जो है वो मार दिया गया है। तो अदालत ने उनसे पूछा कि अच्छा, आपके पास सबूत है? तो उन्होंने कहा कि नहीं, सबूत नहीं है हमारे पास। फिर उन्होंने कहा अच्छा, अगर मारा है तो कहीं कोई कब्र होगी उसका आपको पता है? तो उन्होंने कहा नहीं, उसका भी हमें नहीं पता। तो फिर इसके ऊपर जो जस्टिस जवाद है ख्वाजा थे उस वक्त, उनका जमाना था, ये 2014 की बात है। तो उन्होंने इसके ऊपर शदीद बरहमी का इजहार किया था कि जब आपको कुछ नहीं पता उनके बारे में, इतनी बातें तो आपको पता है कि ये सोचते थे और वो प्रोफेसर थे और वो यूं चला रहे थे कॉलेज, मगर जब आपको उनसे ये कहा जाता है कि वो किसने कत्ल किया तो आप ब्लैंक हो जाते हैं, और कहाँ पे कत्ल हुआ तो आप ब्लैंक हो जाते हैं, और ये कि ग्रेव कहाँ है तो आपको नहीं पता। तो इस तरह आप अदालत को गुमराह करने की कोशिश ना करें।
अच्छा, अब सवाल
उस वक्त से वहीं पे लटका हुआ है,
लेकिन आपकी अपनी इत्तला जो है
यही है कि जी वो तो दुनिया में नहीं है, मगर बगैर सबूत के वो ये बात कह रहे हैं। और मैं कह रही हूँ कि मेरे पास सबूत है कि वो जिंदा है और वो घूमती इदारों के पास है।
तो मैं यही पूछना चाहती हूँ इसके बाद, मेरा सवाल जिसके लिए मैं इंतजार कर रही थी कि आप का सोर्स क्या है, यानी आप जो भी ये बात कहती हैं।
मेरे पास 5 ऐसे गवाह हैं
जी,
जिनमें से एक ने 3 दफा बयान दिया है सुप्रीम कोर्ट में।
अच्छा,
और उसने बताया है कि वो इंटेलिजेंस एजेंसी के कब्जे में वो शख्स खुद भी रहा है। ये बाकी तमाम लोग जो है ये साबिक कैदी रह चुके हैं और इंटेलिजेंस एजेंसीज की ही तहरीर में रह चुके हैं और इसी तहरीक की कोशिशों से ये बाजियाब हुए। तो उनमें से एक जो है उसने बाकायदा पूरा 10 सफों का बयान दिया है सुप्रीम कोर्ट को।
अच्छा।
तो उसको भी ये नलिफाई करने के लिए कि उसकी करेक्टर असैसिनेशन कर दी गई कि वो तो ये है, वो तो बयान बदल लेता है, क्योंकि जब डोगर जस्टिस डोगर के दौर में जब वो कुछ अरसा हुकूमतें वो अदलिया मौतल रही थी, उस दौर में उसके साथ उससे जबरी तौर पर एक उलट बयान भी ले लिया गया था।
अच्छा।
अब वो 3 दफा जो बयान कह रहा है उसकी अहमियत खत्म कर दी गई, और एक जो गलत बयान उसे जो कि गन पॉइंट पे लिया गया था उसको कंट्रोवर्शियल बना के यही कह रहे हैं कि ये शख्स तो कभी कुछ कहता है कभी कुछ।
अच्छा, अब एक मैं बात यहाँ पे कहूंगी,
2018 तक वो सुप्रीम कोर्ट को ये कह रहा है बजरिए डाक कि मैं बयान देने को तैयार हूँ, वीडियो लिंक के जरिए से मैं बयान देने को तैयार हूँ।
बेहतर। अच्छा, मैं यहाँ एक मिनट आमना, मैं एक सवाल पहले पूछना चाहूंगी आमना, एक मिनट। मैं जैसे मैंने आप लोगों से पहले भी दरख्वास्त की कि क्योंकि वक्त हमारे पास मुख्तसर है और हमारे पास फेसबुक पे भी लोग मौजूद हैं, तो मैं ये चाहूंगी कि आप प्लीज अगर मुख्तसर रखें अपने जवाबात को। तो मैं नबी खान, नबी हसन सलीम, सलीम अली मनास, अनवर खान और शेर खान, ये कुछ लोगों ने तबसरे किए हैं और बेशतर ने हमदर्दी का इजहार किया है इस मसले पर, मगर यहाँ मैं एक कमेंट पढ़ना चाहूँगी जिसमें उन्होंने एक हमारे सुनने वाले ने लिखा है कि ये वॉइस ऑफ अमेरिका की पाकिस्तान दुश्मनी है और इसका बैकआउट करना चाहिए। तो ये हम हर एक के जो भी हमारे मुतालिक जो भी राय रखता है हमारे प्रोग्रामों के बारे में, ये हम इसको ओपन रखते हैं अपनी बिल्कुल, क्योंकि हम समझते हैं कि हर एक को हक है हमारे बारे में राय देने का। लेकिन आपके लिहाज से, मतलब आपके जज्बात को मद्देनज़र रखते हुए मैं ये पूछूंगी कि आप पाकिस्तान में, पहले समरीना आप बताइए कि पाकिस्तान में भी आपको इस मसले का सामना होता है कि लोग ये कहें कि ये सारी जो कुछ बातें कही जा रही हैं ये फ्रॉड हैं और कोई ना तो गुमशुदा है ना किसी को उठाया गया है और ये ऐसे ही प्रोपेगेंडा किया जा रहा है, ऐसा सुनती हैं आप कभी?
यही बात मैंने थोड़ी देर पहले भी की थी कि हमें यही जो है सुनने को मिलता था, उसकी वजह से हमें जलसे करने पड़े, हमें ये आवाज़ जो है पहुंचानी पड़ी, उन लोगों को कहा कि आप इन जलसों में शरीक हों, आप बैनर्स उठाएं, जो भी आपका लापता है उनका हमें रिकॉर्ड वो करें। तो इन चीज़ों का फिर आप देखें, मशाल रेडियो जो है वो फाटा के अंदर बंद कर दिया गया, अभी डीवा जो है वॉइस ऑफ अमेरिका के ऊपर भी काम हो रहा है कि ये इस तरह की आवाज पहुंचा रहा है, और फाटा के अंदर जो वाहिद सोर्स है, जो 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 वाहिद कम्युनिकेशन का मालूमात का सोर्स है, उसको भी बंद करने की जो है प्लानिंग हो रही है। दीगर जो है आप
आवाज उठा, फिर आप इंतजामी सतह पे बात कर रही है, मैं इंतजामी सतह पे नहीं पूछ रही, मैं तो ये पूछ रही हूँ कि एक आम राबते जो होते हैं ना, क्योंकि आपके जो आम इंसानों से राबते हैं उसमें आपको क्या लगता है कि लोग इस मसले को समझते हैं, क्योंकि अवामी राय भी तो बहुत इसमें अहमियत रखती है ना, तो आम लोग इस मसले को समझते हैं और उससे हमदर्दी रखते हैं, या वो समझ ही नहीं रहे कि ऐसा हो रहा है?
आवाम जो है वो इस चीज के ऊपर बहुत क्लियर है, और आवाम जो है वही इन जलसों में आ रही है और वही अपनी आवाज पहुंचाने की कोशिश कर रही है, और वो जो है हमदर्दी भी रख रहे हैं, और ये मसला जो है बहुत सीरियस है, और इसको अगर अभी भी टाइम के ऊपर जो है टैकल नहीं किया गया तो अल्लाह ना करे कि इन नौजवानों को जो है दूसरे रुख इख्तियार करने पड़े। अभी भी मौका है रियासत के पास, इन मजलूमों की आवाज सुने, देखिए जिन्होंने दहशत गर्दी की है, जिन्होंने जुल्म किया है, उनको अदालतों में पेश करे, उनको फांसी पे चढ़ा दे, लेकिन यूं जो है लोगों को, उनकी माओं को, उनकी बहनों को तकलीफ ना पहुंचाए, उनको अजियत ना पहुंचाए।
बिल्कुल आपकी जो बात है ना, मैंने बल्कि यही मैं समझती हूँ कि मौत पे फिर भी लोग सब्र कर लेते हैं, लेकिन जब कोई अजीज आपका गुमशुदा होता है तो आप सब्र भी नहीं कर सकते। इसमें मसला ये होता है कि आपको क्या पता कि वो कहाँ है, उस पर क्या गुजर रही है। अच्छा मैं अब ज़फ़र साहब आपसे ही पूछूंगी कि पाकिस्तान के सुप्रीम कोर्ट ने बलूचिस्तान के फ्रंटियर कोर्ट के सरबरा मेजर जनरल एजाज को तौहीन अदालत का नोटिस दिया था इसी लापता अफराद के मुकदमे में, तो ये एक बिल्कुल नई बात थी, ऐसा हुआ, लेकिन इसमें किस हद तक सुप्रीम कोर्ट किस हद तक बाख्तियार है अपनी किसी चीज को इम्प्लीमेंट करने के लिए?
सुप्रीम कोर्ट जी, माशाल्लाह पाकिस्तान की सुप्रीम कोर्ट बहुत बड़ा एक बाख्तियार अदारा है, एपिक्स कोर्ट ऑफ द कंट्री है, कॉन्स्टिट्यूशनल पावर्स हैं उनके पास और बेशुमार पावर्स हैं, और आज भी आप देख रहे होंगे इन दिनों भी कि सुप्रीम कोर्ट की पावर, सुप्रीम कोर्ट की डायरेक्शन, उनके सुबह मोटो नोटिस की वजह से काफी मामला जो है कुछ ठीक हो रहे हैं, और जो गड़बड़ है जहाँ पर बहुत सारे हत्या के स्कूलों में, इसमें कॉलेजों में, मेडिकल कॉलेजों में, और इसके अलावा हॉस्पिटल्स में वगैरह वगैरह पावर हैं उनके पास, पावर हैं उनके पास, और बाद वो एक मुल्की या मफादयामा के तहत गवर्नमेंट को छोटा मोटा क्वेश्चन भी दे देते हैं, ये भी नहीं कि वो क्वेश्चन नहीं देते, लेकिन पावर है उनके पास कि कोई मेजर जनरल हो या लेफ्टिनेंट जनरल हो या आईजी हो या कोई भी हो जो कि हिस्सा हो मशीनरी का, मशीनरी या फंक्शनरी ऑफ द स्टेट हो, वो उसको बुला सकते हैं, डायरेक्शन दे सकते हैं। अच्छा। और देते भी रहते हैं, मतलब है, और उसके बेशुमार दफा फ्रूटफुल भी नतीजे जो है वो सामने आते हैं।
अच्छा, एक 2015 में गालबन सेनेट ने तजवीज पेश की थी जो सिक्योरिटी के इदारे हैं उनको आईन और इंसानी हकूक के मुतालिक तालीम दी जाए, क्योंकि इसमें बहुत सारी चीज़ों में उन्हें इल्मी नहीं कि आम आदमी का हक क्या है, उसके मुल्क आइन उसे कौन से राइट्स देता है, तो इस पे कभी संजीदगी से काम क्यों नहीं किया गया, क्योंकि ये तो निस्बतन आसान था कि उनको
ये आपने बिल्कुल ठीक कहा कि सोच तो पाई जाती है ये भी, लेकिन संजीदगी से इस पर कभी काम नहीं किया गया, कि चूंकि जो अदारे हैं लॉ एनफोर्समेंट एजेंसी वाले अदारे या जो अदरवाइज सिक्योरिटी ऑफ पाकिस्तान या सिक्योरिटी या डिफेंस ऑफ पाकिस्तान, वो उसके जो अदारे हैं वो तो सिर्फ एक ही बात है, उनको जो ट्रेनिंग मिली होती है वो उसी पर बिल्कुल नाक की लकीर में चलते हैं, उनको नहीं पता होता कि फंडामेंटल राइट क्या बला है, इंसाफ क्या बला है, और कानूनी कुदरत जो है वो क्या है, उस लॉ ऑफ द स्टेट क्या है जो है वो क्या है। ये बिल्कुल आपकी बात दुरुस्त है कि इसकी तरफ हमारे मुल्क को जरूरत है संजीदगी से, कि जो अदारे जो है इस तरह जिनको पसे पर्दा बड़ी पावर्स होती हैं उनको कम अज कम फंडामेंटल राइट की अहमियत से उनकी तरबियत और ट्रेनिंग की जानी बहुत जरूरी है।
अच्छा, बल्कि अगला सवाल जो है उसके लिए थोड़ी सी वजाहत मेरा ख्याल है कि पहले मैं आमना से पूछूं। आमना, इसमें बहुत सारे बल्कि ज्यादातर लोग वो हैं जो कि माली तौर पर खुशहाल लोग नहीं हैं, और इसीलिए मतलब आमतौर से हर दुनिया में हर जगह यही होता है कि जो कमज़ोर होता है सबसे पहले जो बिजली गिरती है उसी पे गिरती है. तो इसमें कहाँ तक इन लोगों कहीं कोई प्रोबोनो दिए जाते हैं या इनके कानूनी चाराजोई के लिए अगर हुकूमत सरकार संजीदगी से कोई कदम उठाना चाहती है तो क्या उन्हें कोई वकील फराहम किया जाता है, ऐसी कोई चीज़ होती है इन मुकदमात में?
ऐसी होनी तो चाहिए मगर अभी तक है नहीं, क्योंकि जब मैं मेरी तंजीम है उसमें मेरे पास 2500 केसेस हैं जिसमें से 749 जो हैं वो सुप्रीम कोर्ट में दाखिल मैं कर चुकी हूँ, और ये मैं सिर्फ अपने जाती तौर पे हैसियत में कर चुकी हूँ. तो मैं जब वकला के पास गई और मैंने उनसे कहा सुप्रीम कोर्ट के बार एसोसिएशन के प्रेसिडेंट वगैरह, मैंने कहा ऐसा कोई सिस्टम है कि यहाँ पर हमें प्रो बोनो कोई थोड़ी हेल्प मिल जाए या हमें कोई गाइडेंस मिल जाए कि हमारे पास वकला तो है नहीं, हम तो एक आम फैम तरीके से ये केसेस को चला रहे हैं. तो उन्होंने कहा क्यों नहीं, ऐसा है, बिल्कुल है, और बार एसोसिएशन के पास ऐसे लॉयर्स हैं जो कि पाबंद हैं. मगर ये कि बहुत ऐसी उन्होंने कुछ पैरवी की नहीं हमारे केसेस की. अच्छा. क्योंकि देखिए इसमें कंसिस्टेंसी चाहिए, अब वो जब तक लगेगा जहां तक लगेगा उनको वहां पे ही छोड़ना पड़ेगा ना, क्योंकि जिम्मेदारी इसलिए नहीं उठाई जाती कि वो दूसरी तरफ उनके पास वो केसेस भी है जिसमें उन्हें हैवी फीसें मिल रही हैं. तो जाहिर है कि वो अपने वक्त का ज्यादा मुआवजा लेने वाले केसों पे ही वो सर्व करना चाहेंगे अपने वक्त को. तो ये प्रॉब्लम आ जाती है. अब मेरी तंजीम जो है हम किसी से कोई चार्जेस नहीं लेते. क्यों नहीं लेते? क्योंकि हम उसको बहुत ही मिनिमाइज करके और खुद मैं बनाती हूँ पिटिशंस और खुद मैं पेश होती हूँ. तो मेरा सिर्फ यही खर्चा उसमें आता है कि मैं वहां से यहाँ आ रही हूँ, पिंडी से इस्लामाबाद आ रही हूँ, या मैं उसकी केस की तैयारी में जो फोटो कॉपीज और वो सारी चीजें खर्च हो रही हैं. ठीक है, मेरे ऊपर बोझ बहुत आ रहा है, मेरे इदारे पर आ रहा है बोझ, मगर हम उसको किसी ना किसी तरह जो ऐसे अशखास हैं या ऐसे लोग हैं कुछ दर्द दिल रखने वाले, उनसे हम डोनेशन लेकर इसको कवर अप करते हैं. तो ये जज्बा तो सिरे से 0/0 है ये, ना किसी इदारे में. हालांकि सुप्रीम कोर्ट को खुद चाहिए था कि वो ऐसे वकला को नॉमिनेट करती या पूरा एक बोर्ड बनाती, बल्कि हमने प्रेसिडेंट से भी कहा है बार एसोसिएशन के वो इस तरह की कोई तख्लीक करें, कोई इस तरह का फोरम हो. अदलिया की जब मुहिम हम चलाते रहे 2 साल तक, उसके बाद मैंने उनसे कहा कि अब हमें आपकी जरूरत है, हमने आपका साथ दिया, हमने मुहिम चलाई कि अदलिया अपने पाँव पे खड़ी हो जाए, मगर अब इंसाफ हासिल करने के लिए आम शहरी को आपकी जरूरत है
जी.
तो ऐसा नहीं हो सका. हाँ ये कि काफी हद तक मेरी सब क्योंकि मुझे अच्छी तरह जानते हैं, मैं उनके साथ देती रही हूँ, तो ये कि फीसों में वो काफी कमी कर देते हैं ऐसे जो कि लोअर कोर्ट्स में हों, क्योंकि अच्छा. मैं हर वक्त हर जगह तो अवेलेबल नहीं हो सकती.
तो मैं बल्कि यहाँ पे समरीना आप
स्टार्ट होते हैं सिविल कोर्ट, सेकंड कोर्ट, हाई कोर्ट, उसमें वकला बड़ी हद तक अपनी फीसों में कमी करके और बहुत रिगार्ड करके वो ये काम कर रहे हैं. मैं उनको तहसीन पेश करती हूँ कि उसमें वो बहुत हद तक मेरी वजह से वो कम करके इनसे लेते हैं. जाहिर है वो बिल्कुल हैंड टू माउथ फैमिलीज हैं, वो अफोर्ड नहीं कर सकती.
अच्छा.
और सेनेट ने इसके ऊपर 300 सफात का स्पीडी एंड इनएक्सपेंसिव जस्टिस के नाम से एक रिपोर्ट जारी की थी, और उसमें यही कहा गया था कि हर शख्स को, हर शहरी को जल्द से जल्द और सस्ता तरीन इंसाफ फराहम किया जाना चाहिए. और बल्कि उन्होंने ये जो मसला है जबरी गुमशुदगी का, इसके ऊपर भी एक चैप्टर है पूरा, और उसमें उन्होंने कहा कि जब तक कि ये इदारे इंटेलिजेंस एजेंट किसी सिविल उसके अंदर नहीं आएंगी, जब तक कि इनकी जो भी पावर्स हैं वो कहीं ऐसी जगह पर ना हो जहाँ के वो रिकॉर्डेड हों, कोई अकाउंटेबिलिटी हो उनके ऊपर, तो ये मसला चलता रहेगा.
अच्छा, मैं समरीना यहाँ समरीना से पूछना चाहूंगी क्योंकि वक्त हमारे पास बहुत कम है. आमना आमना हमारे पास वक्त कम है, तो मैं समरीना को भी शामिल करना चाहूंगी इस गुफ्तगु में.
मगर वजीर आजम साहब तो बिल्कुल ही मतलब अपनी पावर एग्जर्ट नहीं करते, तो आखिर फिर हम जो इदारे खुद ब खुद ये चीजें कर रहे हैं शहरियों को गायब करने का अमल,
अच्छा
उनको कहाँ पे अकाउंटेबल किया जाएगा?
तो मैं यहाँ अब समझी ना आपसे कहूँगी क्योंकि आपने कहा कि बड़ी हिमायत हासिल है आपकी तहरीक को, اور ہے ہمیں جو نظر آ رہا ہے جس طرح کے اجتماعات ہیں بیرون ملک میں بھی اور یہاں واشنگٹن میں بھی اجتماع ہوا حمایت میں پشتون تحفظ موومنٹ کے, تو آپ بتائیے ہمیں کہ آپ لوگ پھر اس طرح, یعنی ایک جو لاجیکل وہ ہے کہ وکیل ہوں, لوگوں کی پیروی کی جائے, ان کے لیے خاندانوں کے لیے کوئی فنڈز بنائے جائیں جو لوگ بھوکے مر رہے ہیں, جن کے یہاں کوئی کمانے والا نہیں, اس طرح کا کوئی کام کرنے کا ارادہ رکھتے ہیں آپ لوگ؟
ابھی جو ہم لوگوں کی میٹنگز ہوئی جتنی انٹیلیجنس ایجنسی سے اور ملٹری سے, انہوں نے کہا ہے کہ آپ اپنا کیس ڈائریکٹلی ہمارے سامنے جو ہے رکھیں, اور ہم لوگ پوری کوشش کریں گے جو ریلیونٹ جی او سیز کے پاس ہیں, جو یعنی مثال ٹرائبل ایریاز میں ہیں, کہ اگر جو ان کے پاس سے پولیٹیکل ایجنٹس کے پاس سے وہ ان کو وہاں سے چھوڑے جو یہاں ہمارے جو ہے اختیار میں نہیں ہے, ان کو ہم لوگ جی ایچ کیو سے کرائیں گے. اس کے حوالے سے پھر آگے ہم لوگوں کی پلاننگ ہے کہ جو وہاں سے بھی ریلیز نہ ہوں تو ان کے کیس جو ہے ہم لوگ انفورس ڈسپیرنسز کا جو کمیشن ہے وہاں پہ رکھے, لیکن وہاں پر امید بہت زیادہ کم ہے, تکلیف بہت زیادہ ہے, مشر لوگ ہیں, بڑی عمر کے لوگ ہیں, ان کو آنا جانا, پھر خواتین کو زیادہ ایشوز ہیں, جو ینگ خواتین ہیں ان کو بہت زیادہ ایشوز ہیں ٹریولنگ کے, کیونکہ ہم لوگ کا پشتون کلچر بھی ہے, تو اس لیے ہمیں بہت زیادہ ضرورت محسوس ہوتی ہے کہ اس طرح کے اجتماعات ایسے جلسوں کے ذریعے سے جو ہے پریشر کو بنائے رکھیں, ان کو قائم رکھیں, تاکہ ایسے افراد کی جو لاپتہ افراد ہیں ان کے کم از کم ہمیں یہ
خاندانوں کی مدد ممکن ہو سکے. بالکل درست آپ نے کہا. اچھا ظفر صاحب, آپ مجھے بتائیے, کیونکہ آپ کئی دفعہ پیشکش خود بھی کر چکے ہیں ہمارے کئی لوگوں کے لیے پرو بونو کے طور پہ کام کرنے کی, تو کیا حکومت کی سطح پر یہ آرگنائز کرنے کی کوشش کی جا سکتی ہے کہ ان کے لیے قانونی پیروی کرنے کے لیے تو کم از کم حکومت جو ہے کوئی فراہم کرے مدد؟
ہوتی ہے یہ بالکل, باقی ہمارے جو نارمل لا کے تحت جو کرمنل ٹرائل ہوتے ہیں اس میں بالکل یہ ہے کہ اگر کوئی شخص جو ہے وہ بالکل پاپر ہے اور اس کا وہ کوئی آگا پیشہ نہیں ہے, وہ گیل نہیں کر سکتا, تو اس کو اسٹیٹ پرووائڈ کرتی ہے, اٹ از آلسو لا آف دا لینڈ یہ ہے. لیکن یہ مسنگ پرسن کے اندر سوال یہ ہوتا ہے کہ وہ کس کی وکالت کرے, وہ پرسن جو ہے وہ تو پہلے ہی مسنگ ہے, تو وہ کیا کرے مطلب. لیکن اس کے باوجود پھر بھی وکلا ذمہ ہماری بار کونسل جو ہے وہ کرتی ہے. یہ تو ہم نا بی تو یہ تو اس کو تو میں خراج تحسین پیش کرتا ہوں, بہت بہادر خاتون ہے, بہت بہادر خاتون ہے. یہ تو بالکل اکیلے اپنے زور بازو پہ انہوں نے یہ ایشو جو ہے اٹھائے ہوئے ہیں, اور یہ اپنا پچھلے سال آٹھ سال سے یہ جنگ جو ہے لڑ رہی ہیں, بہت بہادر خاتون ہے مطلب, اس میں کوئی شک نہیں. لیکن جو ہے اپنا لیگل اسسٹنس جو ہے دینے کے لیے یہاں پر بہت ساری ہماری تنظیمیں بھی ہیں, وکیل بھی ہیں, بار کاؤنسل بھی ہیں, ساری چیزیں ہیں. لیکن کچھ ہینڈیکیپس ایسے آ جاتے ہیں کہ مطلب مسنگ پرسن کے بارے میں جب یہ پتا بھی چل جاتا ہے, مطلب جیسے ہم نے بھی کہتی ہے مجھے پتا ہے کہ وہ میرے بھی زندہ ہے, اللہ انہیں زندہ رکھے, تو وہ اس طرح پھر وہ کئی وکیل گھبرا جاتے ہیں کہ پتا نہیں وہ کس کیس میں اٹھایا گیا ہے, کیونکہ کوئی ایسا کیس تو نہیں ہے کہ جو کہ اینٹی اسٹیٹ ایکٹیویٹیز میں آتا ہے, تو پھر وہ وکیلوں کے لیے ہینڈیکیپ ہو جاتا ہے کہ اس قسم کے کیسوں میں وہ سامنے آئے مطلب. ورنہ ادر وائز ہے ہمارا قانون موجود ہے کہ جس کے پاس ڈیفینس کاؤنسل کی فیس نہ ہو اس کو ڈیفینس اسٹیٹ ایکسپینسز پہ مہیا کیا جاتا ہے.
ظفر صاحب, آپ کو میں پہلے تو میں بہت آپ کا شکریہ ادا کروں گی یہاں, کیونکہ آپ مصروف تھے اور آپ نے وقت نکالا ہمارے لیے, تو اور آپ کا بہت شکریہ کہ آپ ہمارے پروگرام میں شرکت بھی کی, سوالوں کے جواب دیے. تو آپ کو میں خدا حافظ کہوں گی. ہمارے ساتھ سمرینا خان اور آمنہ مسعود جنجوا ہیں. آمنہ, آپ اب یہ اس موضوع پہ تو ہم نے بہت جو ہے ظاہر ہے کہ اتنا بڑا موضوع ہے کہ اس پہ, اور میں سمجھتی ہوں کہ آپ سب کے دل اتنے بھرے ہوئے ہیں کہ جتنی بھی بات کی جائے کم ہے, لیکن آپ کے پاس ایک ایکسپریشن بھی ہے اس کا, آپ خود بھی نظمیں لکھتی ہیں نا آپ نظمیں؟
بالکل, میں لکھتی ہوں.
تو میں یہ چاہتی ہوں کہ کوئی ایک چیز آپ ہمیں سنائیں, یہاں ہمارے سننے والوں کو جو بھی اگر
یہ ذرا, کیونکہ میں نے ایک ڈائری بنائی ہوئی ہے اور وہ اس وقت ڈائری میرے پاس ہے نہیں.
اچھا, میں یہ کہتی ہوں کہ آپ ہمارے ساتھ ایک ساتھی ہیں ہمارے, مبشر زیدی. مبشر زیدی 100 لفظوں کی کہانیاں لکھنے کے لیے مشہور ہیں, اور نہ صرف یہ کہانی لکھتے ہیں بلکہ نظمیں بھی کہتے ہیں, اور انہوں نے بھی گمشدہ لاپتہ افراد پر ایک نظم لکھی ہے. تو آپ کو تھوڑا سا وقت مل جائے گا اگر آپ دیکھنا چاہیں. میں مبشر سے کہوں گی کہ مبشر اگر آپ ہمیں سنائیں. السلام علیکم.
وعلیکم السلام, بہت شکریہ. جی میری نظم یہ, اس کا عنوان ہے لاپتہ. میں لاپتہ ہو گیا ہوں, کئی ہفتے ہوئے پولیس کو رپورٹ لکھوائے، تب سے روز تھانے جاتا ہوں، حوالدار سے پوچھتا ہوں، میرا کچھ پتہ چلا؟ ہمدرد پولیس افسر مایوسی سے سر ہلاتا ہے، پھنسی پھنسی آواز میں کہتا ہے، ابھی تک تمہارا کچھ سراغ نہیں ملا۔ پھر وہ تسلی دیتا ہے، کسی نہ کسی دن تم مل ہی جاؤ گے، بے ہوش کسی سڑک کے کنارے، یا بری طرح زخمی کسی اسپتال میں، یا لاش کی صورت کسی ندی میں۔ میری آنکھوں میں آنسو آ جاتے ہیں، میں بازار چلا جاتا ہوں اپنا استقبال کرنے کے لیے، گل فروش سے پھول خریدتا ہوں، اپنے زخموں کے لیے کیمسٹ سے مرہم پٹی کا سامان، تھوڑی روئی اور درد کشا گولیاں، اپنی آخری رسومات کے لیے مسجد کی دکان سے ایک کفن، اور اپنی یاد منانے کے لیے کئی موم بتیاں۔ کچھ لوگ کہتے ہیں کسی کے مرنے پر موم بتی نہیں جلانی چاہیے، لیکن وہ یہ نہیں بتاتے کہ آنکھ کا تارا لاپتہ ہو جائے تو روشنی کہاں سے لائیں، گھر کا چراغ بجھ جائے تو پھر کیا جلائیں۔
بہت خوب، بہت دکھ دینے والی ہے آپ کی ہے، اور ہماری دعا یہ ہے کہ جتنے بھی لاپتہ افراد ہیں جن کی کوئی اطلاع نہیں، ان کی اچھی خبر ہو اور اپنے گھروں کو وہ خیریت سے واپس آئیں، اور ان کی جو انتظار میں لگی ہوئی نگاہیں ہیں ان کو ان کا محبوب چہرہ نظر آئے۔ آمنہ، آپ کو یاد آیا کچھ یا نہیں کچھ بھی؟ ابھی
مجھے ابھی میں وہ انٹرنیٹ پہ سرچ کر رہی تھی، کیونکہ میں اپنی وہ جو فیس بک پیج ہے اس پہ میں لکھ کے ڈال دیتی ہوں، ڈھونڈ رہی تھی۔
اچھا،
تو بس میں ایسا اگر پہلے پتا ہوتا نا تو میں وہ سامنے ہی پیج رکھ لیتی۔
بس مجھے مبشر نظر آئے تو خیال آئے، مبشر کا بھی پہلے نہیں پروگرام تھا، یہ اپنی ریکارڈنگ کر کے جا رہے تھے تو میں نے کہا کہ مبشر اس طرح کا پروگرام ہے تو اگر آپ سنائیں تو شیئر کریں گے لوگ آپ کے ساتھ اس کو، کیونکہ یہ کیسی، سب سے زیادہ تو آپ ہی لوگ محسوس کر سکتے ہیں اس تکلیف کو۔
بلکہ مجھے ایک مل گئی ہے،
جی سنائیے۔ جی جی آمنہ، ہمارے ساتھ آمنہ مسعود جنجوہ ہیں اور سمرینہ خان وزیر ہیں پشتون تحفظ موومنٹ کی، اور آمنہ ہمیں اپنی ایک نظم سنائیں گی اسی مسئلے پر۔ جی آمنہ، اصل میں ریڈیو ہے تو میں اس کو خالی نہیں جانے دے سکتی آواز کے بغیر کسی کے لیے، میرا بولنا ضروری ہے، تو آپ کے پاس جب نظم آ جائے تو آپ سنا دیجیے گا، یا نہیں ہے تو بتا دیجیے کہ نہیں ہے آپ کے پاس۔ جی آمنہ، آپ کی آواز نہیں آ رہی ہمیں۔
جی بس،
اچھا تو میرا خیال ہے کہ چلیے اس موضوع پر ہم پروگرام کرتے رہیں گے، جلدی سے ہم ایک کہانی بھی سن لیں اپنے مبشر زیدی سے۔ جی مبشر
جی، اس کہانی کا عنوان بھی لاپتہ ہے، اور اس کا پہلا جملہ ہے، آب گم کی کہانی لکھتے لکھتے اچانک ایک کردار گم ہو گیا۔ آب گم آپ کو پتا ہے کہ بلوچستان کے قصبے کا نام ہے، تو اس لیے اس سے اس کا تعلق ہے۔ آب گم کی کہانی لکھتے لکھتے اچانک ایک کردار گم ہو گیا، مجھے بہت تشویش ہوئی، کہانی اس کردار کے بغیر آگے نہیں بڑھ سکتی تھی۔ میں نے کاغذات کے ڈھیر میں اس کردار کو ڈھونڈنے کی کوشش کی، اتفاق سے میری عینک گم ہو گئی، عینک کے بغیر مجھے دکھائی نہیں دیتا۔ میں نے اس کردار کو ڈھونڈنے کی ذمہ داری اپنے قلم کو سونپ دی، میرا قلم بھی گم ہو گیا۔ میں نے اندھیرے میں ہاتھ پاؤں مارے، لیکن نہ کردار ملا نہ قلم۔ میں نے کردار اور قلم کے بغیر کہانی مکمل کرنے کی کوشش کی، کہانی بھی گم ہو گئی۔
واہ واہ، بہت خوب۔ مجھے ایسا لگتا ہے کہ یہ جو فضا ہوتی ہے، جو سیاست ہوتی ہے، جو واقعہ جنم لیتا ہے، ان سے ایک خاص ادب بھی جنم لیتا ہے، نثری اور نظم دونوں صورتوں میں۔
درست بات،
تو کبھی نہ کبھی ہم اس پہ ایک پروگرام کریں گے پورا۔ اور سامعین، اس کے ساتھ ہی میں آپ کو بتا دوں کہ ہم بات کر رہے تھے پاکستان میں جبری گمشدگیوں کی۔ ہمارے ساتھ شامل تھے گفتگو میں پاکستان ہیومن رائٹس کمیشن کے آئی اے رحمان صاحب، ڈیفینس آف ہیومن رائٹس گروپ کی آمنہ مسعود جنجوہ، پشتون تحفظ موومنٹ کی سمرینہ خان وزیر، اور مسلم لیگ نون کے سینیٹر اور سپریم کورٹ کے لوئر ظفر علی شاہ صاحب۔ تو اس کے ساتھ ہی شہناز عزیز کو اور نخبت ملک کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شرکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
کراچی کے علاقے لیاری میں پہنچیں تو یہاں ہر طرف نوجوان لڑکے صبح سے شام تک فٹ بال کھیلتے نظر آتے ہیں، اور یہی وجہ ہے کہ لیاری کو پاکستان کا چھوٹا یا منی برازیل بھی کہا جاتا ہے۔ لیکن اب اس علاقے میں فٹ بال کا یہ کھیل صرف لڑکوں تک محدود نہیں رہا۔ روایتی برقع اوڑھے اور سر پر سکارف باندھے مہجبین محمد لیاری کی ان بچیوں میں سے ایک ہیں جو آج کل اس دعوے کو غلط ثابت کرنے کی کوشش میں ہیں کہ فٹ بال صرف لڑکے ہی کھیل سکتے ہیں، اور اسی لیے وہ اپنی ٹیم کی باقی ساتھیوں سمیت فٹ بال کھیلنے میدان میں اترتی ہیں۔ وائس آف امریکہ سے بات کرتے ہوئے مہجبین محمد کہتی ہیں کہ حوصلہ شکنی کے باوجود وہ اس کھیل کو نہیں چھوڑ سکتی۔
لڑکے کہتے ہیں یہ لڑکی ہے فٹ بالر، اسے دیکھو، لڑکیوں کا کھیل نہیں ہوتا، یہاں سے نکلو۔ بلوچی کے میں کہتے تھے بہت سے، میرے خود کے کزنوں نے بھی مجھے کہا ہے، میں نے کہا میرے ابو مجھے سپورٹ کرتے ہیں تو مجھے کسی کا ڈر نہیں ہے، مجھے شوق ہے فٹ بال کھیلنے کا، اور میں چاہتی ہوں کہ لڑکیوں کے لیے گراؤنڈ بنے یہاں پر، تاکہ لڑکیاں سیف ہوں یہاں پر کھیلنے کے لیے، سیکیورٹی ملے اور یہاں پر رومس بنے، لڑکیاں چینجنگ کر سکیں، چینجنگ روم بنے۔
مہجبین کی فٹ بال سے یہ محبت گلیوں میں لڑکوں کو کھیلتا دیکھ کر پیدا ہوئی، لیکن اس کھیل میں ان کی اصل دلچسپی اس وقت بڑھ گئی جب انہوں نے ٹی وی پر اس کھیل کے نشر ہونے والے بین الاقوامی مقابلے دیکھنے شروع کیے۔ پاکستان میں لڑکیوں کا فٹ بال کھیلنا ایک عام بات نہیں ہے، اور اسی لیے ملک میں ایسے علیحدہ کھیل کے میدان نہیں ہیں جہاں یہ لڑکیاں کھل کر کھیل سکیں، بلکہ انہیں اس کے لیے لڑکوں کا کھیل ختم ہونے کا انتظار کرنا پڑتا ہے تاکہ پھر میدان میں انہیں جگہ ملے، اور جب باری آتی ہے تو یہ لڑکیاں اس کھیل میں جی جان لگا دیتی ہیں۔ مدیحہ قیوم بھی بچیوں کی اس فٹ بال ٹیم کی ایک رکن ہے، اور وہ کہتی ہیں کہ سب کو یہ بات سمجھنی چاہیے کہ لڑکیاں کسی سے کم نہیں ہوتی۔
دو سالوں سے فٹ بال کھیل رہی ہوں، میرے گھر والوں نے منع کیا تھا، پھر میں نے اپنے ابو کو منوایا کہ کیوں، لڑکیاں کچھ نہیں کر سکتی، لڑکیاں بھی سب کر سکتی ہیں، جو لڑکے کر سکتے وہ لڑکیاں بھی کر سکتی ہیں، ہم بھی کسی سے کم نہیں، ہمیں بھی آواز اٹھانے کا پورا حق ہے۔
لیاری میں موجود کھیل کے ایک میدان میں لڑکیوں کی اس فٹ بال ٹیم کو مہینے میں ایک بار محض ایک گھنٹے کے لیے کھیلنے کا موقع ملتا ہے۔ اسی ٹیم کی ایک اور رکن ہما علی کا کہنا ہے،
اپنی پاکٹ منی سے اپنی جو بھی ضرورت کی چیز ہوتی ہے، فٹ بال، جوگر شوز، یہ خرید لیتی ہوں تاکہ ہم آرام سے فٹ بال کھیل سکوں، تنگی نہ ہو۔
فٹ بال کے بین الاقوامی مقابلوں اور کھلاڑیوں سے متاثر ہونے والی انہی میں سے ایک اور بچی بسما علی کہتی ہیں کہ اس کھیل کی جانب انہیں راغب کرنے والا برازیلین فٹ بال ٹیم کا مشہور زمانہ کھلاڑی نیمار ہے۔
میرا فیورٹ پلیئر نیمار ہے برازیل کا، اور میں نے اس کو ہی دیکھ کر، مجھے تب سے میں نے اس کو دیکھا ہے، میرے بھی دل میں یہی ہے کہ میں بھی فٹ بال کھیلوں، اور اسی لیے میں آج یہاں پر ہوں، مجھے شوق ہے اور میں بھی چاہتا ہوں کہ میں آگے بڑھوں، نیمار کی طرح میں آگے بڑھوں۔
لیاری کی بچیوں کو فٹ بال کے پیچ و خم سکھانے کے لیے ایک نوجوان کوچ شیراز رضا نے یہ ذمہ داری اٹھا رکھی ہے۔ وہ بچیوں کی اس کھیل میں دلچسپی اور اس کے لیے ان کی محبت سے بہت متاثر ہیں۔ وائس آف امریکہ سے بات کرتے ہوئے شیراز رضا کہتے ہیں،
لیاری میں بالکل سنا جاتا ہے کہ لڑکوں میں فٹ بال کا بڑا رجحان ہے، تو لڑکیوں میں آج کل نہیں بلکہ تب سے ہی تھا، لیکن ان کو سپورٹ کرنے والا، مطلب امپاور کرنے والا کوئی نہیں تھا۔ تو اب ایسا ہے کہ کچھ آرگنائزیشنس نے، جیسے کہ رائٹ ٹو پلے ہے، وہ انیشیٹو لیا ہے کہ ان کو لڑکیوں کو سپورٹ کریں.
لیاری پہلے ہی فٹ بال کی دنیا میں کچھ بہترین پاکستانی کھلاڑیوں کو پیش کر چکا ہے اور اب ان نوجوان بچیوں کا عزم ہے کہ وہ بھی اس کھیل کی بہترین کھلاڑی بن کر دنیا میں پاکستان کی نمائندگی کریں. مگر یقیناً اس کے لیے انہیں زیادہ وقت، توجہ اور تربیت کی ضرورت ہے. وائس آف امریکہ کو ایک سوال کے جواب میں ان بچیوں کا کہنا ہے کہ ان میں وہ سب کچھ ہے جو انہیں آج نہیں مگر کل دنیا کے عظیم فٹ بالرز کی فہرست میں شامل کرنے کے لیے کافی ہے. نخبت ملک، اردو وی او اے، واشنگٹن.
صدائے جہاں، وائس آف امریکہ اور ریڈیو نیوز نیٹ ورک کی مشترکہ پیشکش. ہمیں امید ہے آپ ہمارا یہ پروگرام باقاعدگی سے سنتے ہیں. آپ کو صدائے جہاں کیسا لگتا ہے رائے دیجیے. ای میل ایڈریس آپ کو بتاتے ہیں sejradio@voanews.com اور خط لکھنے کے لیے ہمارا پتہ ہے پروگرام صدائے جہاں، پوسٹ باکس 1399، اسلام آباد.